بسم الله الرحمن الرحيم. الحمد لله وحده، والصلاة والسلام على من لا نبي بعده، أما بعد، فعن علي رضي الله تعالى عنه قال: كنا في جنازة في بقيع الغرقد، فأتانا رسول الله صلى الله عليه وآله وسلم فقعدنا حوله، ومعه مخصرة، فنكس وجعل ينكت بمخصرته، ثم قال: ما منكم من أحد إلا وقد كتب مقعده من النار ومقعده من الجنة. فقالوا: يا رسول الله صلى الله عليه وآله وسلم، أفلا نتكل على كتابنا؟ فقال: اعملوا فكل ميسر لما خلق له. وذكر تمام الحديث، متفق عليه. حضرت امام مصنف علامہ نووی رحمہ اللہ تعالی اس ترجمۃ الباب سے ہمیں اس بات کی طرف متوجہ کرنا چاہتے ہیں کہ وعظ و نصیحت موقع بموقع کرتے رہنا چاہیے. جس شخص کو اللہ تعالی شانہ نے علم دیا ہے، آخرت کی فکر دی ہے، اسے اپنی استعداد، اپنی ابیلٹی، کیپبلٹی کے مطابق موقع اور محل کو دیکھ کر لوگوں کو نصیحت کرنی چاہیے. یہ بھی نہ ہو کہ بالکل کچھ کہے ہی نہیں، اور یہ بھی نہ ہو کہ جہاں بیٹھ گئے بس تقریر شروع کر دی. حالات کو دیکھیں، مواقع کو دیکھیں، ماحول کو دیکھیں، جو مخاطب ہیں ان کو دیکھیں. اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے حضرت ابن عباس رضی اللہ تعالی عنہما کو ایک نصیحت فرمائی کہ جب تم کسی مجلس میں جاؤ تو ان کی بات کو روک کر اپنی بات شروع مت کر دینا. اس کا مطلب یہ ہے کہ وہ دنیا کی باتوں میں لگے ہوئے ہیں، کھیتی باڑی کی باتیں ہو رہی ہیں، جائز باتیں، کھیتی باڑی کی باتیں، دکان تجارت کی باتیں، سیاست کی باتیں، اور بچے بیٹھے ہوئے ہوں تو فٹ بال کی باتیں، کرکٹ کی باتیں، جائز ہیں. ہاں، لایعنی ہے، لایعنی یعنی یہ ایسی باتیں ہیں کہ جن کا دنیا میں بھی کوئی فائدہ نہیں، آخرت میں بھی کوئی فائدہ نہیں. دیر از ٹرانسلیشن ان انگلش ادب بات دوز آف یو ہو ریکوائر ٹرانسلیشن. نہ دنیا میں کوئی فائدہ ہے، نہ آخرت میں کوئی فائدہ، اس لیے اس سے بچنا چاہیے. اس لیے کہ اس سے نہ بچنے سے آخرت کا نقصان ہوتا ہے، زندگی کے قیمتی لمحات ضائع ہو جاتے ہیں. لیکن اگر کوئی ان باتوں میں مشغول رہتا ہے تو جائز ہے. تو لوگ اپنے اپنے مزاج کی جائز اور مباح باتوں میں لگے ہوئے ہیں اور آپ چلے گئے، ان کا دینی لیول آپ کے لیول سے کم درجے کا ہے، آپ نے دین کی باتیں شروع کر دی، اور ان کے دل میں ملال پیدا ہوا، اکتاہٹ پیدا ہوئی، بورڈم پیدا ہوا، اور وہ قرآن اور حدیث اور صحابہ کرام رضوان اللہ تعالی علی مجمعین کی باتوں کو بوجھ محسوس کرنے لگی، تو بجائے فائدہ پہنچانے کے آپ نے نقصان پہنچایا. ہوتا ہے ایسا، کبھی کبھی جماعت میں نکل گئے، ابھی تجربہ نہیں ہے، 40 دن 4 مہینے لگا کر آئے، پہلا تجربہ، अब जहां किसी को देखा पकड़ लिया, और एक ही बात, और वो ये समझ रहे होते हैं कि मैं बहुत नेक काम कर रहा हूं और लोगों को दीन से जोड़ रहा हूं, हालांकि पता नहीं होता कि कितनों को मैं दीन से दूर कर रहा हूं। इसलिए कि उनके दिल में अगर ये ख्याल आ जाए कि ये वो फिर आ रहा है और दीन की बात करेगा, वो फिर आ रहा है और अभी अल्लाह की बात करेगा, ये कितना बड़ा गुनाह है, कितनी दूरी दीन से हो रही है। तो वाजो नसीहत का जहां कहीं मौका मिले तो अपनी एबिलिटी और कैपेबिलिटी के मुताबिक। एक शर्त यह है कि अपनी एबिलिटी पहले आदमी देखे कि मैं जो बात कर रहा हूं, क्या जिस मौजू पे बोल रहा हूं मेरे पास उसकी एबिलिटी कैपेबिलिटी है या नहीं, अथॉरिटी है या नहीं। और नंबर दो, मैं जिन लोगों से बात कर रहा हूं वो इस वक्त इन बातों को सुनने के लिए तैयार है नहीं, और अगर है तो कितनी देर तक। और कुछ लोग वो होते हैं कि वो सामने वालों की ही पूरी रियायत रखते हैं और दीन की बातें करते ही नहीं, खुद नमाजी हैं, खुद कुरान की तिलावत भी करते हैं, जिक्र भी करते हैं, बीवी दीन से बिल्कुल दूर, बच्चे दीन से बिल्कुल दूर, और उनको एक ही ख्याल आता रहता है कि ये बोर्ड हो जाएंगे, ये मुझसे दूर हो जाएंगे। नहीं, हल्की फुल्की कुछ ना कुछ बात कहीं से तो शुरू करनी पड़ेगी। तो ऐसा भी ना हो कि बस आदमी पीछे लगा रहे, और ऐसा भी ना हो कि आदमी बिल्कुल खामोश रहे। और जिन लोगों में तलब है उन्हें बार बार कहें, इसलिए कि जब आप बार बार कहेंगे वो खुश होंगे कि अल्हम्दुलिल्लाह एक और बात सुनने को मिली, अल्हम्दुलिल्लाह एक और बात सुनने को मिली। तो ये सब चीजें देखने की हैं। तो अल्लामा नववी रहमतुल्लाह अलैह फरमाते हैं कि कब्रस्तान में मौका ब मौका नसीहत करनी चाहिए, कब्र के पास मौका ब मौका नसीहत करनी चाहिए, हर जनाजे में नहीं, वेदर देखकर, वक्त देखकर, दिन देखकर, मौका देख करके, कहीं ऐसा ना हो कि मेरी तकरीर करने की वजह से लोगों को तकलीफ पहुंच जाए। और मुख्तसर, और वजह उसकी यह है कि वाजो नसीहत का मकसद यह होता है कि लोग दीन के करीब आए, उनके दिल नरम हो, बात उनके दिलों में उतरे। इसीलिए पहले जो तमहीद अर्ज की गई उसमें भी यही है कि एक ऐसा शख्स है जिसका दीनी जौक नहीं है, एक मजलिस में दीनी जौक वाले लोग नहीं है, और फुटबॉल क्रिकेट की बातें हो रही हैं, और अब एकदम से शुरू हो गई दीन की बात, और दीन की बात भी आपने छोड़ा ही नहीं उनको आध घंटे तक। तो मकसद क्या है? मकसद तकरीर नहीं है, मकसद यह है कि आप जो कुछ कहना चाहते हैं वो उनके दिलों में उतरे और वो दीन के करीब आए। इसीलिए वो सारी शुरू की बातें अर्ज की गई। अब खुद में कैपेबिलिटी और सलाहियत नहीं होगी और बातें शुरू कर देगा तो गलत बातें करेगा, तो वो दीन की बातें नहीं होंगी। खुद में सलाहियत और कैपेबिलिटी है लेकिन जिनको बात कही जा रही है वो सुनने के लिए तैयार नहीं है, उनका वो लेवल नहीं है कि वो आपकी लंबी चौड़ी तकरीर को सुने। ये हमारे दावत तबलीग के साथी बेचारे स्पोर्ट्स हॉल में भी चले जाते हैं, उनको पता चलता है कि यहां लोग खेल रहे हैं, और ये बहुत ऊंचा काम है, बहुत अच्छा काम है, जाना चाहिए। गफलत में पड़े हुए लोग जो कभी मस्जिद में नहीं आते, कभी बातें सुनते नहीं, और फिर उनको फुटबॉल खेलते हुए रोक करके उनसे बातें करते हैं, उनसे कहते हैं कि भाई हम लोग आए हैं, जमात वाले लोग हैं, कुछ देर बात करना चाहते हैं, और बेचारे खड़े खड़े फुटबॉल देखते भी हैं जब तक वो फारिग ना हो जाए, इसलिए कि उनकी मर्जी पर है। अब वो रोक देते हैं अपनी फुटबॉल की मैच को, अपने खेल को। तो वाजो नसीहत करने वाले को समझना चाहिए कि इन्होंने एक काम को हमारे लिए छोड़ा है, तो अब 10 मिनट, 12 मिनट, 5 मिनट में जो राइट टू द पॉइंट बात करके हमें फारिग हो जाना है। इसलिए कि हिदायत आपकी तकरीर के हाथ में नहीं है, हिदायत तो अल्लाह के हाथ में है। हो सकता है कि आपकी 5 मिनट ही काफी हो जाए, और हो सकता है कि आप आध घंटे की तकरीर करें कोई भी फायदा ना हो। ये जो लंबी लंबी तकरीरें हम करते हैं तो कभी कभी उसमें हमारे नफ्स का दखल होता है कि एक मौका मिल गया है तो बस अब छोड़ो ही मत, और कभी कभी इखलास का पहलू होता है कि बस अब ये मेरे हाथ चढ़ गया है तो मैं किसी तरह, ये बहुत अंदर से जज्बा होता है कि बस किसी तरह मेरी बात इसके दिल में उतर जावे और ये मेरे जैसा हो जावे, मैं जो काम कर रहा हूं। दोनों पहलू हो सकते हैं। तो पहला अगर जज्बा है कि मुझे मौका मिल गया है, मैं लंबी चौड़ी तकरीर करूं, जरा वाह वाह हो, तो ये तो नफसानी जज्बा ही, इसे कंट्रोल करना चाहिए। और दूसरा, जज्बा तो अच्छा है लेकिन इमोशंस को कंट्रोल करके, सामने वाले की रियायत करके, इसलिए कि हमें तो ये बार बार काम करना है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कब्रस्तान में भी कभी कभी नसीहत कर दिया करते थे, हर जनाजे में नहीं, कभी कभी, और बहुत शॉर्ट एंड स्वीट होती थी, मुख्तसर। तो अल्लामा नववी रहमतुल्लाह अलैह यहां पर यही कह रहे हैं कि अलमौइज़तु इंदल कब्र, कब्र के पास वाजो नसीहत करना। क्यों? इसलिए कि वाजो नसीहत का मकसद यही होता है कि दिल में उतर जाए। इसीलिए जब किसी के यहां किसी का इंतकाल होता है तो उलमा जाते हैं, हमारे दावत के साथी भी जाते हैं, और इसी नीयत से जाते हैं कि नंबर एक इयादत सुन्नत है तो ताजियत सुन्नत है, ताजियत हो जाएगी, और नंबर दो ये मौका है बोलने का, बात करने का। इनका दिल नरम है, इन्होंने जनाजा देखा है अपने बाप का, अपने भाई का, अपनी बीवी का, तो इनके दिल में इस वक्त ये एहसास होगा कि मुझे भी एक दिन जाना है, तो इस वक्त अगर दीन की बात की जाएगी तो ये सुनेंगे कि मैं भी जरा सुन लूं, मुझे तौफीक मिल जाए नेक आमाल की। तो कब्रस्तान में और कब्र के पास लोगों के दिल उम्मन नरम हो जाते हैं। ये बात अलग है कि हमारे जमाने में गफलत इतनी हो गई, गफलत इतनी हो गई, गफलत इतनी हो गई कि न कब्रस्तान को देखकर किसी का दिल नरम होता है, न कब्र देखकर, न जनाजा देखकर। इसलिए आप देखिए कब्रस्तान में हालत। मुझे मालूम है बचपन में इंडिया में और यहां पर भी जब हम कब्रस्तान में जाते थे, मुश्किल से डेढ़ दो सफ होती थी, वो जो वहां हमारी जनाजा गाह के सामने वो चर्च की बिल्डिंग अभी भी खड़ी है, उसमें जो अंदर का सहन जैसा है उसी के अंदर लोग समा जाते थे, इतने लोग होते थे। लेकिन मैं कह रहा हूं, मेरी उम्र 10 11 12 साल की थी, और ये पुराने लोग गवाही देंगे उसकी, कि हर शख्स के चेहरे के ऊपर गम के आसार नजर आते थे, गम कि किसी का इंतकाल हो गया, खौफ के आसार, मौत, कब्र। आपको दो आदमी बात करते हुए नजर नहीं आते थे, अगर बात करते थे तो समझ जाते थे लोग कि ये कुछ इंतजाम की बात कर रहे हैं, कोई अहम मशवरा हो रहा है ये जनाजे से मुताल्लिक। फिर वहां से वो पुराने हिस्से में जब कब्र वो जनाजे को उठाकर ले जाते थे, और मैं लगे हाथों आप हजरात की खिदमत में ये भी अर्ज कर दूं कि वो जो पुराना हिस्सा है उसमें भी जाना चाहिए, साल में कम से कम एक आध मरतबा जाना चाहिए, वहां हमारे बहुत पुराने लोग सोए हुए हैं। वो पुराने लोग सोए हुए हैं जिनकी मेहनतों के नतीजे में आज इस वक्त हम इस्लामिक दावा एकेडमी की इतनी बड़ी मस्जिद में बैठे हुए हैं और इधर से हदीस का प्रोग्राम कर रहे हैं। 1950s में और 60s में उन लोगों ने एक एक शिलिंग अगर निकालकर और ठंडियों में दरवाजे दरवाजे पर जाकर के दर दर की ठोकरें खाकर अगर उन्होंने चंदा इकट्ठा करके मस्जिद नूर के घर को न खरीदा होता तो आगे वहां से ये फैज आम न होता और नस्लें यहां की इंग्लैंड की बर्बाद हो जाती। हर शहर में ऐसे लोग हैं जिन्होंने कुर्बानियां दी हैं, उनको भूलना नहीं चाहिए, उनको भूलना नहीं चाहिए, उनकी बड़ी कुर्बानियां हैं, उनकी वजह से हमारा दिन महफूज रहा है, उनके लिए दुआएं करनी चाहिए और उस हिस्से में भी जाना चाहिए। तो मैं ये अर्ज कर रहा था कि काफी देर लगती थी, इसलिए कि चर्च की इमारत से लेकर वहां तक पहुंचने में काफी देर, लेकिन आपको लोग बात करते हुए, मुसाफा मुआनका करते हुए, खैर खैरियत मालूम करते हुए नजर नहीं आते थे। ये सब कुछ होता था जनाजे से फारिग होने के बाद, बाहर कब्रस्तान से बाहर निकलते हुए। फिर तो ये भी एक काबिल इस्लाह चीज है कि मैयत बिचारा एक तरफ रह जाता है और हम अपनी ही मुलाकातों में लगे हुए होते हैं, न अपनी मौत को याद करते हैं न उसको याद करते हैं जो जा रहा है। हालांकि करना ये चाहिए कि यहां से जैसे ही गाड़ी में बैठ गए तो उसकी फिक्र करो, किसकी, जो मैयत है जिसकी नमाज जनाजा के लिए हम जा, अपनी फिक्र करो, और साथ में कब्रस्तान में जितने लेटे हुए हैं, जितने मरहूमिन हैं, सबकी मगफिरत करो, सबकी फिक्र करो, कुछ ना कुछ पढ़कर इसाले सवाब करो, फिर ध्यान के साथ वहां खड़े रहो, जनाजे को देखकर अपनी मौत को याद करो, तौबा करो, इस्तिगफार करो, उसके लिए भी दुआएं करो, कुछ पढ़कर के इसाले सवाब करो। हम यहां से घर से निकलते हैं तो कब्रस्तान पहुंचने में 20 मिनट लगती है यहां से इस्लामिक दावा एकेडमी से, और वापसी में 20 मिनट, ये तकरीबन 40 मिनट है, और नमाज जनाजा और तदफीन में और 20 मिनट लगती है। तो ये कुल जो एक घंटा है तकरीबन, एक घंटा तकरीबन, जाने वाले सभी हजरात अगर अल्लाह की तरफ मुतवज्जे होकर एक घंटे तक कुछ ना कुछ पढ़ते रहें, कलिमे तैयबा, दुरूद पाक, यासीन शरीफ, जो कुछ याद हो, और ये कहते रहें कि अल्लाह इसका सवाब इसको पहुंचा दे और माफ कर दे, अल्लाह इसका सवाब पहुंचा दे माफ कर दे, मेरा दिल ये कहता है कि अगर हम खुलूस के साथ सब ये काम कर लेते तो कोई मैयत ऐसा न होता जिसके अल्लाह की यह मगफिरत न हो जाती। इसलिए अल्लाह तो बहुत गफूर रहीम है, बहुत गफूर रहीम। इतने सारे लोग अपने एक मुसलमान भाई की फिक्र करके पढ़ पढ़ के सवाब पहुंचाए और उसकी मगफिरत ना हो, नहीं ऐसा नहीं हो सकता। अल्लाह ताला मुझे भी आप सब दोस्तों को इसकी तौफीक दे। और मैं कई मरतबा कब्रस्तान में भी ये नसीहत कर चुका हूं कि अगर ये कल्चर हमारा ऐसा बन गया, अभी हमारा कल्चर क्या है, बातचीत करने का, मुलाकात करने का, अगर ये कल्चर बाकी रहा तो जब मेरा जनाजा उठेगा उस वक्त यही कल्चर रहेगा, और अगर ये पढ़ने का और सवाब पहुंचाने का और मैयत के लिए दुआ करने का कल्चर बन गया तो इसका हमें भी फायदा होगा, जब हमारा इंतकाल होगा तो ऐसा ही होगा। और जो दीनी जहन के लोग हैं, दीनी जहन के लोग, उनसे आप पूछिए कि जब आपके यहां किसी का जनाजा हुआ है और इतने सारे लोग आपस में बातचीत करते हुए आपको नजर आ रहे थे तो आपको कितनी तकलीफ हो रही थी। ये तकलीफ हो रही थी कि यार ये सारे, काश कि मेरे वालिद की कुछ थोड़ी बहुत फिक्र कर लेते आज। तो जब हम बात करते हैं तो दूसरों को भी ऐसा ही होता है, और जब हमारा जनाजा उठेगा उस वक्त हमें भी जनाजे में भी ऐसा ही होगा कि यार ये तो कोई कुछ पढ़कर के सवाब ही नहीं पहुंचा रहा। अल्लाह ताला शानू हम सबको तौफीक अता फरमाए। तो अल मौइज़तु इंदल कब्र, कब्र के पास वाजू नसीहत, ये आप सल्लल्लाहु अलैहि वसल्लम करते थे, इसलिए कि मौका, मौका इंग्लिश में कहते हैं ना कि स्ट्राइक वाइल्स द आयरन इज हॉट। तो दीन के काम में भी आप सल्लल्लाहु अलैहि वसल्लम ये देखते थे, लोहा गर्म है, चलो ये मौका है, मौका हाथ से जाने नहीं देते थे। तो इस सिलसिले में हजरत अली रजी अल्लाह तआला अन्हु की एक हदीस नकल कर रहे हैं। हजरत इमाम मुसन्निफ अली रहमतु सिर्फ इतना बतलाना चाहते हैं, लेकिन हदीस के का मजमून जो है वो थोड़ा मुश्किल है, इसलिए कि उसमें तकदीर का जिक्र है और तकदीर का मौजू मुश्किल है। फरमाते हैं हजरत अली रजी अल्लाह तआला अन्हु से मरवी है, उन्होंने फरमाया कि कुन्ना फी जनाज़तिन, हम एक जनाजे में गए हुए थे, फी बकीउल गरकद, बकीउल गरकद में यानी जन्नतुल बकी में, वहां अलगरकद नाम के बहुत सारे दरख्त थे, इसलिए उस वक्त उसको बकीउल गरकद कहा जाता था। फिर जैसे जैसे कब्रें बढ़ती चली गई, वो दरख्तों को काटते चले गए, तो आज एक भी दरख्त वहां नहीं है। तो बकीउल गरकद में हम लोग थे, यानी जन्नतुल बकी में हम थे। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हमारे पास आए, फकाद वकादना हौलहु, बस आकर के बैठ गए, नमाज जनाजा अभी बाकी है, आकर के बैठ गए। और जब आप तशरीफ फरमा हुए तो हम समझ गए कि फौरन आप सल्लल्लाहु अलैहि वसल्लम नमाज जनाजा पढ़ाना नहीं चाह रहे हैं, कुछ इरशाद फरमाना चाहते हैं, आपकी मंशा यही है कि हम भी बैठ जाएं। देखो कितनी डिसिप्लिन थी। तो वकादना हौलहु, हम भी आपके इर्द गिर्द बैठ गए। वमाहु मिखसरतुन, और आप सल्लल्लाहु अलैहि वसल्लम के हाथ में एक आसा था, एक लाठी थी। फनकस, आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना सर मुबारक झुकाया। तो एक शख्स जो है जब सोच में चला जाता है, गौर व फिक्र में चला जाता है, तो ऐसे सर झुका लेता है और ऐसे सोचता रहता है, और आंखें उसकी खुली की खुली रह जाती हैं, जिस्म उसका हमारे सामने होता है लेकिन दिमाग कहीं और होता है। तो सहाबा समझ गए कि आप किसी सोच में है, गहरी सोच में, आपने सर मुबारक झुका लिया। वजअला यनकुतु बिमिखसरतिही, और जब आदमी किसी गहरी सोच में चला जाता है तो अपने हाथों से और उंगलियों से कोई हरकत शुरू कर देता है और अंदाजा नहीं होता, कुरेदने लग जाता है ऐसे। तो आप सल्लल्लाहु अलैहि वसल्लम के हाथ में जो लाठी थी, उस लाठी से आप सल्लल्लाहु अलैहि वसल्लम जमीन पर कुरेदने लगे ऐसे, इसलिए कि आपका जहन तो कहीं और था और ऐसे कुरेद रहे थे। तो आप अपनी लाठी से जमीन को कुरेदने लगे, फिर वो गहरी सोच से आप बाहर आए और हमारी तरफ मुतवज्जे हुए। सुम्मा काला, फिर कुछ देर के बाद आपने फरमाया, यानी कुछ देर तक आप सल्लल्लाहु अलैहि वसल्लम सोच में रहे, क्या फरमाया? मा मिनकुम मिन अहदिन इल्ला वक़द कुतिबा मक़अदुहु मिनन्नार व मक़अदुहु मिनल जन्ना। بس حضرت امام مصنف علیہ رحمت اس حدیث سے اتنا ثابت کرنا چاہتے ہیں کہ قبرستان میں نصیحت کرنا چاہیے موقع بموقع. دیکھو اللہ کے نبی صلی اللہ علیہ وسلم بھی نصیحت فرما رہے ہیں، اس لیے کہ قبرستان میں نصیحت کرنا بہت مفید ہوگا، دل نرم ہو جاتے ہیں. مضمون کیا ہے نصیحت کا؟ تم میں سے کوئی نہیں ہے مگر حال یہ ہے کہ اس کا ٹھکانہ جہنم میں اور اس کا ٹھکانہ جنت میں لکھ دیا گیا ہے. تم یہاں جتنے لوگ بیٹھے ہوئے ہیں ان میں سے ہر شخص کا ٹھکانہ تقدیر میں لکھ دیا گیا ہے کہ یہ جنت میں جائے گا یہ جہنم میں جائے گا، طے ہو چکا ہے. ہر شخص کا ٹھکانہ طے ہے کہ یہ جنتی ہے یہ جہنمی ہے، یہ تم جتنے بیٹھے ہوئے ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا، اور یہ صرف ان صحابہ کے بارے میں نہیں فرما رہے تھے، دنیا میں جو بھی آتا ہے تقدیر میں اس کے بارے میں لکھ دیا گیا ہے کہ وہ جنتی ہے یا جہنمی ہے، میں جنت میں جانے والا ہوں یا جہنم میں، اوپر لکھا جا چکا ہے. کوئی وقتی طور پر جہنم میں جا کر پھر جنت میں جائے گا، یہ بھی لکھا جا چکا ہے، اور کوئی ہمیشہ کے لیے جہنم میں جانے والا ہے وہ بھی لکھا جا چکا ہے. اور وہاں جو لکھا جا چکا ہے وہی ہوگا. تم میں سے کوئی نہیں ہے مگر حال یہ ہے کہ اس کا ٹھکانہ جہنم میں سے اور اس کا ٹھکانہ جنت میں سے لکھ دیا گیا ہے. اب جو خیال آپ کے ذہن میں آ رہا ہے وہی خیال صحابہ کے ذہن میں آیا. ایک فطری تقاضا ہے کہ یہ سن کر کے فوراً ذہن میں یہ خیال آئے گا کہ جب تقدیر میں لکھ دیا گیا ہے کہ جنتی یہ ہے جہنمی یہ ہے، جنتی کون ہے جہنمی کون ہے، تو پھر عمل کرنے کی ضرورت کیا ہے؟ پھر عمل کیوں کریں؟ جو ہونے والا ہی ہوگا. تو صحابہ نے بھی یہی عرض کیا، فقالوا یا رسول اللہ، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، افلا نتکل علی کتابنا، کیا ہم تکیہ نہ کر لیں ہماری نوشتہ تقدیر پر؟ کیا ہم بھروسہ نہ کر لیں اس چیز پر جو ہماری تقدیر میں لکھا ہوا ہے؟ یعنی مطلب یہ کہ کیا ہم اب بیٹھ نہ جائیں؟ پھر کیا ضرورت؟ اس لیے کہ میں دریل الفالحین، یہ ریاض الصالحین کا بھی درس دے رہا ہوں. کیوں درس دے رہا ہوں؟ کہ آخرت میں جنت ملے گی. آپ سن رہے ہیں کیوں؟ آخرت میں جنت ملے گی. لیکن جب ایک چیز لکھ دی گئی ہے تو یہ سب کام کرنے کا فائدہ کیا ہے؟ اگر جنت لکھ دی گئی ہے تو یہ کام کریں گے کہ نہیں کریں گے؟ وہ تو جنت ہی ملنے والی ہے. اور اگر جہنم لکھ دی گئی ہے تو ان سارے کاموں کا فائدہ کیا ہے؟ کیوں ہم وقت ضائع کریں؟ تو جو کچھ لکھا ہوا ہے اسی پر ہم بھروسہ کر لیں، اور اب زندگی آزاد رہیں، جس وقت جو جی میں آئے وہ کریں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نا، ابھی سمجھاؤں گا اس کو، نا فقال اعملوا، عمل کرو، تمہاری ذمہ داری ہے عمل کرنا، اعملوا، تم عمل کرو. فکل میسر لما خلق له، ہر ایک کو آسانی دی جائے گی اس کام کے لیے جس کے لیے وہ پیدا کیا گیا ہے. اس کا مطلب یہ ہے کہ تم کوشش کرو، تم دنیا میں آئے ہیں، جنتی ہو یا جہنمی ہو یہ فیصلہ اوپر لکھ دیا گیا ہے، لیکن تمہیں تو پتا نہیں ہے نا کہ تم جنتی ہو یا جہنمی. تو تم جنتی بننے کی کوشش کرو، اس لیے کہ اللہ نے تمہیں دنیا میں عبد اور غلام بنا کر بھیجا ہے، اور عبد اور غلام کا کام ہی یہ ہے کہ جو کچھ حکم ہو رہا ہے اس پہ عمل کرے، رزلٹ جو کچھ بھی ہو، نتیجہ جو کچھ بھی ہو. یہ عبودیت کا حق ہے، یہ غلامی کا حق ہے کہ فیوچر میں جو کچھ ہونے والا ہو وہ ہوگا، لیکن ہم اللہ نے جو کہا ہے وہ کریں. فکل میسر لما خلق له، آپ عمل کرتے چلے جاؤ.
وہاں اگر یہ لکھ دیا گیا ہے کہ جہنمی ہے تو پھر یہ وہی کام کرے گا جو جہنم میں لے جانے والے ہیں, اور وہاں اگر لکھ دیا گیا ہے کہ جنتی ہے تو وہی کام کرے گا جو جنت میں لے جانے والے ہیں. آپ کوشش کرو, آپ کی کوشش کے نتیجے میں آپ کو جنت کے کاموں کی توفیق ملے تو یہ علامت ہے اس بات کی کہ آپ جنتی ہیں, آپ کو خوشی ہوگی دنیا میں. اس لیے کرو, عمل کرو. اب یہاں پر جو ہے ایک سوال ہے, وہ سوال یہ ہے کہ لکھ دیا گیا ہے کہ یہ جنتی یہ جنتی یہ جنتی یہ جنتی, لکھ دیا گیا ہے کہ یہ جہنمی یہ جہنمی یہ جہنمی یہ جہنمی, اور پھر دنیا میں بھیجا. غور سے سننا اس کو. زید کے بارے میں لکھ دیا ہے کہ یہ جنتی اور دنیا میں بھیجا, اب اللہ تعالیٰ شانہ اس سے وہی کام کروائیں گے جو جنت کے ہیں, اس لیے کہ وہاں لکھا ہوا ہے کہ یہ جنتی تو میں اس سے جنت ہی کے کام کرواؤں گا, اور وہ جنت میں چلا گیا. تو یہ تو کوئی کمال کی بات نہیں ہوئی, اس لیے کہ اس سے تو اللہ نے جنت کے سارے کام کروائے. اللہ نے ہی لکھا تھا کہ یہ جنتی, اللہ نے, یہ ایسا ہی ہے جیسا کہ میں ٹیچر ہوں اور میں یہ فیصلہ کر لوں کہ مجھے اس کو پاس کرنا ہے, تو پاس کرنا ہے تو میں سوال پوچھوں, سوال پوچھ کر کے جواب بھی بتلاؤں, اور جواب بتلا کر کے مارک دوں کہ ہاں یہ پاس ہو گیا. یہ اس کے بارے میں لکھ دوں کہ اسے فیل, یہ فیل ہے, اور میں سوال پوچھوں, سوال پوچھنے کے بعد اس کو میں کہوں کہ یہ غلط جواب لکھ, غلط جواب بتلاؤں, اور وہ غلط جواب لکھے اور فیل ہو اور میں کہوں کہ فیل ہوا, تو لوگ کہیں گے کہ نہیں نہ یہ پاس ہوا ہے نہ یہ فیل ہوا ہے, آپ نے پاس کیا اور آپ نے فیل کیا. جنتی ہونا لکھ دیا, دنیا میں بھیج کر کے سارے جواب بتلاتے رہے, یہ کام کر یہ کام کر یہ کام کر یہ کام کر, انسپائر کرتے رہے اللہ, اور وہ اچھے اچھے کام کرتا رہا اور جنت میں چلا گیا. ایک شخص کو دنیا میں بھیجا جہنمی لکھ کر اور اسے اچھے کام کرنے ہی نہیں دیے, اسے برے کام کرواتے رہے اللہ, تو جنت میں جانے والے کو جنت ملنی نہیں چاہیے اس لیے کہ اس نے کوئی کارنامہ انجام نہیں دیا ہے, اور جہنم میں جانے والے کو جہنم میں بھیجنا نہیں چاہیے اس لیے کہ وہ جہنم میں اس نے برے کام نہیں کیے, اللہ نے کروائے ہیں. نعوذ باللہ من ذلك, سقیدی سے اللہ حفاظت. اصل میں یہ تقدیر کے مسئلے کو سمجھ نہ پانے کی وجہ سے ہے, اور تقدیر کا مسئلہ دین کے مسائل میں سے مشکل ترین مسئلہ ہے. دیکھو ذرا ایک بات غور سے سننا, مفتی سعید احمد پالنپوری صاحب دامت برکاتہ میں ارشاد فرماتے ہیں کہ دین کا کوئی مسئلہ ایسا نہیں ہے جو سمجھ میں نہ آئے. تقدیر کے مسئلے کو سمجھنا بھی کوئی مشکل کام نہیں ہے حضرت فرماتے ہیں, اس لیے کہ اگر تقدیر کا مسئلہ مشکل ہوتا سمجھنا تو یہ ٹرینٹی کی طرح ہو جاتا کہ وہ یہ کہتے ہیں کہ بس مان لو, یہ سمجھا نہیں سکتے, اور دین میں ایسا کوئی مسئلہ نہیں ہے جو سمجھا نہیں سکتے, ہمارا دین اتنا کلیئر ہے واضح ہے. ترکتکم علی البیضاء, اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں تمہیں ایک روشن راستے پہ چھوڑ کے جا رہا ہوں, لیلہا ونہارہا سوا, اس کی راتیں اور اس کے دن دونوں برابر. اس کا مطلب ہے کہ کوئی سچویشن ایسا نہیں ہے کہ جو سمجھایا نہ جا سکے دین کی روشنی میں. تو تقدیر کا مسئلہ سمجھ میں نہ آئے ایسا نہیں ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے پھر تقدیر کے مسئلے کے بارے میں یہ کیوں فرمایا کہ اس کے بارے میں بحث مت کرو, ڈسکس مت کرو, غور و فکر مت کرو؟ یہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمیں آسان راستہ بتلایا, آسان راستہ بتلایا کہ تقدیر کو مان لو, اس میں بحث و مباحثہ اگر کرنے جائیں گے تو ایک تو تقدیر کا وہ کانسیپٹ ہے جو شریعت نے بتایا ہے, لیکن یہ اس کو سمجھنے کے لیے ذرا انٹلیکچوئل مائنڈ چاہیے, और सबके इंटेलेक्चुअल माइंड नहीं होते, और इंटेलेक्चुअल माइंड होते हैं तो सबके पास दीन का इतना इल्म नहीं होता, तो शैतान विस्पर करके इस एक्सट्रीम पे ले जाएगा या इस एक्सट्रीम पे। इसलिए हमारी हिफाजत ये ऐसा ही है जैसा कि इस्माइल है, वो लेस्टर से ननीटन जाना चाह रहे हैं और एक ऐसे रास्ते से जाना चाहते हैं जिसमें कुछ खतरात हैं, लेकिन मां बाप को मालूम है कि हमारा बेटा इतना कैपेबल है कि इस रोड पे ड्राइविंग करके पहुंच जाएगा। पता है उनको कि हमारा बेटा इतना कैपेबल है कि ड्राइविंग करके पहुंच, फिर भी मां बाप क्या कहेंगे कि बेटा इस रास्ते पर से मत जाना। खामोखा आदमी खामोखा खतरा क्यों अपने सर पर ले जब ये दूसरा रास्ता है? तो हमारे पास दो रास्ते हैं, एक रास्ता यह है कि तकदीर के बारे में खामोश रहें और उसके डिस्कशन में न पड़े और कहे कि आमन्ना व सद्दकना, हमने मान लिया, हम ईमान ले आए, हमने तस्दीक कर ली, ये सही रास्ता है। और दूसरा रास्ता ऐसा है कि जिसमें एक्सीडेंट हो सकता है, वो है कि हम अंदर घुसें और तकदीर को समझने की कोशिश करें। ये उन लोगों का काम है जो बहुत ही एक्सपर्ट ड्राइवर्स हैं, मुफ्ती सईद अहमद पालनपुरी साहिब दामत बरकातुह, मुफ्ती तकी उस्मानी साहिब दामत बरकातुह, शेखुल हदीस मौलाना जकरिया साहिब रहमतुल्लाह अलैह, हजरत थानवी रहमतुल्लाह अलैह, शाह वलीउल्लाह साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह, ये वो एक्सपर्ट्स के लिए। ये ऐसा ही है जैसा कि एक समंदर है, तो मेरे जैसा आदमी जिसे तैरना आता ही नहीं है वो सी साइड पर जाएगा तो क्या करेगा? घुटनों तक जाएगा और खड़ा रहेगा वहां, और थोड़ा बहुत तैर सकता है वो थोड़ा बहुत नीचे बैठ करके यूं हाथ मार करके निकल आएगा। और बिल्कुल समंदर में कौन जाएगा? जो एक्सपर्ट होगा। और अंदर बिल्कुल डाइव कौन करेगा? जो बहुत ही एक्सपर्ट डाइवर होगा। भाई बात समझ में आ रही? हर आदमी सेफ्टी, दुनियावी मामलात में हर आदमी सेफ्टी को लेता है, तो दीन के मामले में क्यों हम सेफ्टी न ले? तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हमारे लिए मां बाप से ज्यादा मुशफिक थे, इसलिए फरमाया कि इसमें मत पढ़ना, इसमें पढ़ोगे तो तुम्हारे ईमान का खतरा है, कहीं शैतान तुम्हारे ईमान को रौब न कर ले। इसीलिए हजरत अली रजी अल्लाह तआला अन्हु के पास एक शख्स आया और उसने तकदीर के बारे में सवाल किया, तकदीर के बारे में सवाल किया, तो हजरत अली रजी अल्लाह ने फरमाया कि ये अंधेरा रास्ता है, इस पर मत चलो, ये रास्ता अंधेरियों वाला है, तारीख रास्ता है, इस पे मत चलो। इसका मतलब ये है कि लाइट नहीं है, इस रास्ते पर अगर ड्राइविंग करोगे तो एक्सीडेंट हो जाएगा, इस रास्ते पर चलोगे तो ठोकर खाओगे, मत चलो इस रास्ते पर। हो सकता है कि इस रास्ते पर चलो तो अंधेरा है, कहीं शेर आ जाए, कहीं सांप आ जाए। थोड़ी देर के बाद उसने फिर पूछा कि हजरत तकदीर के बारे में जरा, तो हजरत ने फरमाया कि यह बहुत गहरा समंदर है, इसमें छलांग मत मारना, बहुत गहरा समंदर है, डूब जाओगे। थोड़ी देर के बाद फिर उसे खुजली हुई, शैतान बार बार उस पर लाता है ना, और उसने फिर सवाल पूछा, तो हजरत अली रजी अल्लाह अन्हु ने देखा कि भाई ये तो बाजी नहीं आता, तो हजरत अली रजी अल्लाह ने फरमाया कि ये अल्लाह के राजों में से एक राज है, अल्लाह की सीक्रेट्स में से एक सीक्रेट है, जब अल्लाह की ये सीक्रेट है तो इस सीक्रेट को तलाश करने की कोशिश मत कर, ऐसा कह के उसे रोक दिया। जैसे आप मौलाना अहमद साहिब से कहें कि नमाज के बाद सलीम क्या कह रहा था तुम्हें, तो मौलाना अहमद साहिब कहेंगे कि अब रहने दो ना, कोई ऐसी अहम बात नहीं है। फिर आप कहें, फिर आप पूछें, अब आपका ताल्लुक भी है मौलाना के साथ, तो मौलाना को जरा शर्म आएगी कि बार बार मैं मना कैसे करूं, तो कहेंगे कि ये राज की बात है, सलीम की राज की बात है, आप फौरन खामोश हो जाएंगे। तो कहिए अल्लाह के राजों में से एक राज है, इसमें मत पढ़ना। हमारी सलामती और आफियत इसी में है। लेकिन मैं एक बात सिर्फ समझा दूं आपको इस सिलसिले में, एक बात बल्कि दो बातें। पहली बात यह है कि यह जो जहन में आता है कि एक बात तय है तो वही होने वाला है, यह ऐसा नहीं है, ऐसा नहीं है। असल में यह तरतीब सोचने की गलत है कि अल्लाह ने लिख दिया है कि जन्नती, इसलिए मैं जन्नत वाले काम ही करूंगा, अल्लाह ने लिख दिया है कि जहन्नमी, इसलिए मैं जहन्नम वाले काम ही करूंगा। इसका मतलब ये कि अल्लाह मुझे कॉम्पेल कर रहे हैं जहन्नम वाले काम करने के लिए। ये जो ये ख्याल जो आता है बहुत लोगों को, ये तरतीब ये नहीं है, तरतीब ये नहीं है। देखो तरतीब क्या है,
غور سے ذرا سننا، بہت آسانی سے سمجھ میں آ جائے گا انشاءاللہ. ترتیب یہ ہے کہ اللہ تعالی شانہ نے ہمیں دنیا میں بھیجا، اللہ نے ہمیں دنیا میں بھیجا، دنیا میں بھیجا، اور دنیا میں بھیج کر اللہ نے اچھے ارادے اور برے ارادے کا ہمیں اختیار دیا، لیبرٹی دی. آپ اچھا ارادہ بھی کر سکتے ہیں، برا بھی کر سکتے ہیں. اللہ مجبور نہیں ہے، اللہ ہمارے اس ارادے پر کنٹرول کرنا چاہے تو ابھی کنٹرول کر سکتا ہے، لیکن اللہ نے ہمیں لیبرٹی دے رکھی ہے. ایسا ہی ہے جیسا کہ میں ہمارے حافظ احمد علی صاحب کو یہ کہوں کہ یہ استاد مسلم شریف پڑھا رہا ہے، یہ استاد ترمذی شریف پڑھا رہا ہے، یہ استاد ابن ماجہ شریف پڑھا رہا ہے، میں نے آپ کو اختیار دے دیا ہے، اگر اس میں کوئی ترمیم کرنا چاہیں آپ تو وہ ترمیم کر رہے ہیں کہ آپ مسلم شریف چھوڑ دیجئے اور آپ ترمذی پڑھائیے، اور ترمذی والے کو کہے کہ آپ مسلم پڑھائیے. اب نظر یہ آ رہا ہے کہ یہ اپنے اختیار سے سب کچھ کر رہے ہیں، لیکن سب کو پتا ہے، سب کو پتا ہے کہ یہ اختیار کسی اور نے دیا ہے. اور میں اگر ان کو روک دوں کہ بس میں نے جو کل آپ کو اختیار دیا تھا بند، تو یہ کچھ نہیں کر سکتے. لیکن جب تک میں نے ان کو لیبرٹی دی ہے اور اپنے اختیار سے وہ چینجز کریں گے، اس میں کوئی گڑبڑ ہوگی، تو میں آسانی سے یہ کہہ سکوں گا کہ بھئی یہ تو انہوں نے کیا ہے، یہ فیصلہ انہوں نے کیا ہے، ان کو پوچھو، یہ انہوں نے غلطی کی ہے. اللہ تعالی نے دنیا میں ہمیں بھیجا اور ہم سب کو اختیار دیا ہے، لیبرٹی دی ہے، اچھا کام اور برا کام کرنے کے درمیان یہ ہماری لیبرٹی ہے. بھائی سمجھ میں آ گیا؟ اللہ جب چاہے اس کو اپنے کنٹرول میں، لیکن اللہ کرتے نہیں. جب سے ہم بالغ ہو جاتے ہیں اس وقت سے لے کر مرنے تک کمپلیٹ کنٹرول ہمارا ہوتا ہے اچھے اور برے کام کے کرنے پر. غور سے سننا، روزی ہمیں کتنی ملے گی اس پر ہمارا کنٹرول نہیں ہے، بیمار ہم کب ہوں گے، شفا کب ملے گی، اس پہ ہمارا کنٹرول نہیں ہے، یہ تقدیر میں جو لکھا ہے وہی ہوگا. بیمار کب ہوں گے یہ ہمارے اختیار میں نہیں، کتنی دیر تک بیمار رہیں گے ہمارے اختیار میں نہیں ہے، بارش کتنی ہوگی ہمارے اختیار میں نہیں. اس میں ہم مجبور ہیں، اس میں اللہ جو کرتے ہیں وہی ہوتا ہے، اس میں کہ ہمیں لیبرٹی دی ہے. اب فجر کی نماز کا وقت آئے تو مجھے لیبرٹی ہے کہ میں فجر پڑھنے کا ارادہ کروں یا سوئے رہنے کا ارادہ کروں. اگر سوئے رہنے کا ارادہ کرتا ہوں، غور سے سننا، سوئے رہنے کا ارادہ کر رہا ہوں تو جس رخ پہ مجھے شیطان لے جانا چاہتا ہے اس رخ پہ جاتا ہوں تو شیطان مجھے پش کرتا ہے اور سپورٹ کرتا ہے، تو مجھے برے ارادے کرنے پر شیطان کا سپورٹ مل جاتا ہے اور اس کام کو کر لیتا ہوں. اور اگر میں نیک کام کا ارادہ کرتا ہوں تو اللہ کا سپورٹ ملتا ہے. اس لیے یہ کہا جاتا ہے کہ دنیا میں جو کچھ ہوتا ہے اللہ کی توفیق سے ہوتا ہے. اس کا معنی یہ کہ بندہ جب نیک ارادہ کرتا ہے تو آگے اس کے قدم جتنے بھی اٹھتے ہیں وہ اللہ اٹھاتے ہیں، لیکن پہلا جو ارادہ ہے وہ بندہ خود اپنے اختیار سے کرتا ہے. بھئی بات سمجھ، پہلا ارادہ. تو انسان چونکہ سب سے پہلا ارادہ اپنے اختیار سے کرتا ہے، اور اللہ تعالی شانہ پھر آگے کے سارے کام، آپ نے پکا ارادہ کر لیا کل فجر کے لیے اٹھنا ہے، آنکھیں کھلی، اب بھی ارادہ ہے کہ نہیں فجر پڑھنی ہے، اب اٹھائیں گے اللہ، وضو بھی اللہ کروائیں گے، چلائیں گے بھی اللہ، مسجد میں بھی اللہ لائیں گے. تو اس اعتبار سے ہم یہ کہتے ہیں کہ جو کچھ ہو رہا ہے اللہ کے فضل سے ہو رہا ہے، اور جنت مل رہی ہے اس اعتبار سے کہ ارادہ بندی کا تھا، ارادہ بندی کا تھا، آگے جو کچھ اللہ نے دیا اپنے فضل سے، تو جنت میں جو نعمتیں ہیں وہ تو اللہ کی توفیق کی وجہ سے ہو رہی ہے، لیکن ارادہ بندے نے کیا ہے. اچھا، ایک اچھا ارادہ کرتا ہے تو اللہ تعالی شانہ پھر ارادے میں بھی مدد کرتے ہیں، دوسری مرتبہ اچھا ارادہ اللہ لاتے ہیں، تو اس اعتبار سے اللہ کی توفیق سے سب کچھ ہو رہا ہے. بندہ اپنے اختیار سے کرتا ہے، اب ختم ہو رہا ہے، غور سے سننا، بندہ اپنے اختیار سے سب کچھ ارادے کرتا ہے، اعمال پھر اللہ کر، یہ لیبرٹی. ہر قدم پر آپ کو اختیار ہے، ہر قدم پر اللہ نے یہ لیبرٹی آپ کو دی ہے. اللہ آپ کو مجبور کر کے فجر نہیں پڑھوا رہا ہے، اللہ آپ کو مجبور کر کے فجر سے سلا نہیں رہا ہے، آپ کر رہے ہیں. اگر سو جاتے ہیں تو آپ، اور فجر کے لیے آتے ہیں تو آپ. پھر وہ تقدیر میں لکھا ہوا ہے وہ کیا ہے، ڈاکٹر صاحب اگر جمعہ کی نماز کے بعد درس میں نہیں بیٹھتے تو مجھے پتا چلتا ہے درس کے فارغ ہونے کے بعد، اور میں کہوں گا کہ آج ڈاکٹر صاحب درس میں نہیں تھے، اور ڈاکٹر صاحب درس میں آتے ہیں تو مجھے پتا کب چلتا ہے کہ درس میں آنے والے ہیں یا نہیں، جب درس ختم ہو جائے گا کہ ڈاکٹر صاحب آج درس میں آئے تھے، لیکن اللہ کو پہلے سے معلوم ہے کہ یہ آنے والا ہے یا نہیں آنے والا ہے. تو بندہ اپنے اختیار سے جو کچھ کرنے والا تھا قیامت تک وہ سب اللہ کو پہلے ہی سے معلوم، تو جو ہونے والا ہے وہ اللہ نے پہلے سے لکھ دیا ہے. یہ نہیں ہے کہ اللہ نے لکھا ہے اسی کے مطابق اللہ کام کروائیں گے، نہیں، بندہ دنیا میں آنے کے بعد اپنے اختیار سے جو اچھائی کرنے والا ہے جو برائی کرنے والا ہے اس کا علم اللہ کو آج بھی، آج جتنا ہے اتنا ہی اس وقت تھا، کل جتنا ہے اتنا ہی اس وقت تھا، اور اس کے مطابق اللہ نے لکھ دیا ہے. تو اللہ کو تو معلوم ہی ہے کہ ڈاکٹر گلریز دنیا میں فلاں تاریخ کو پیدا ہونے والے ہیں، فلاں تاریخ کو بالغ ہونے والے ہیں، بالغ ہونے کے بعد پہلے دن یہ اتنے اچھے اعمال کریں گے، دوسرے دن اتنے اچھے اعمال کریں گے، تیسرے دن یہ اتنے اچھے اعمال کریں گے، وہ سب اللہ نے لکھ دیے ہیں، اور ان کا خاتمہ ایمان پر ہونے والا ہے. تو وہاں لکھ دیا گیا ہے کہ یہ جنتی ہے. اور ایک چور ہے، ایک ڈاکو ہے، ایک لٹیرا ہے، اس کے بارے میں اللہ کو پہلے سے معلوم ہے کہ اپنے اختیار سے، اپنی مرضی سے یہ فلاں کام کرے گا، 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 اور موت اس کی بری آئے گی، لہذا یہ جہنم ہے، تو یہ پہلے سے لکھ دیا ہے. یہ نہیں ہے کہ اللہ نے جو لکھا ہے ویسا ہوگا، نہیں، جو ہونے والا ہے وہ اللہ نے لکھ دیا ہے. بھائی بات کچھ سمجھ میں آئی؟ ہاں، اس کی ایک حصی مثال ہمارے زمانے کے اعتبار سے، میں کلاس میں بیٹھا ہوا ہوں، سالانہ امتحان سے پہلے کہہ دوں کہ تو فیل ہی ہونے والا ہے اور تو اول نمبر سے پاس ہوگا. اب استاد کا علم اتنا تو نہیں ہے جتنا اللہ کا ہے کہ تو فیل ہونے والا ہے اور تو اول نمبر سے پاس ہوگا. امتحان ہوا، یہ فیل ہو گیا، یہ اول نمبر سے پاس ہوا، تو کوئی یہ کہے گا کہ ہم نے فیل کیا اور ہم نے اول نمبر سے پاس کیا؟ یہ شکایت کر سکتا ہے کہ یہ تو پہلے سے کہہ چکے ہیں کہ میں فیل ہونے والا ہوں. نہیں، اس کا مطلب یہ ہے کہ تمہاری کارکردگی کو دیکھ کر میں اس نتیجے پر پہنچا ہوں کہ تم پرچہ اچھا نہیں لکھ سکے گا، اس نے ابھی سے کہہ دیا جو بعد میں ہونے والا ہے، اور ان کی کارکردگی کو دیکھ کر جو بعد میں ہونے والا ہے وہ ابھی سے کہہ دیا. تو ایک انسان قرائن اور سائنز اور علامات کو دیکھ کر فیوچر کے بارے میں کچھ ایسے فیصلے کر سکتا ہے، تو اللہ جو علیم و خبیر ہے وہ مستقبل کے بارے میں کیوں فیصلہ نہیں کر سکتا؟ بھائی بات کچھ تقدیر کی سمجھ میں آئی؟ اگر سمجھ میں آ گئی ہو تو الحمدللہ، نہ سمجھ میں آئی ہو تو اس قسم کے مسائل میں پڑھنے کا ہی نہیں، بھائی ہم تقدیر کو مانتے ہیں. اب ایک آخری بات، جو لوگ دین پر چلنے والے نہیں ہوتے وہ یہی کہتے ہیں کہ بھائی تقدیر میں جب لکھا ہوا ہے ان کو تو یہ ساری باتیں کیسے سمجھائیں گے؟ تو ان کو ایک دوسری بات سمجھانے کی، تقدیر میں جب لکھا ہوا ہے تو پھر ہم نماز کیوں پڑھیں، زکوٰۃ کیوں دیں، حج کے لیے کیوں جائیں، اتنے سارے پاپڑ کیوں بیلیں؟ تو ان کو یہ کہنے کا کہ تقدیر میں صرف جنت جہنم لکھی ہے یا تقدیر میں عزت اور ذلت بھی لکھی ہے؟ تقدیر میں صرف جنت جہنم لکھی ہے یا فقر اور مالداری بھی لکھی ہے؟ تقدیر میں صرف جنت اور جہنم لکھی ہے یا تقدیر میں صحت اور بیماری بھی لکھی ہے؟ تو وہ کہیں گے کہ یہ سب چیزیں تقدیر میں ہیں. تو ہم ان سے کہیں گے کہ یہ ساری چیزیں تقدیر میں لکھی ہے. جب جنت جہنم کی بات آتی ہے تو آپ یہ کہتے ہیں کہ تقدیر میں جو لکھا ہوا ہے وہ ہوگا، آپ کیوں کیا فکر کریں، کیا نمازیں پڑھیں؟ اور عزت ذلت کی بات آتی ہے تو آدمی ذلت کے نقشوں سے بچنے کی اور عزت کو حاصل کرنے کی ہر ممکن کوشش کرتا ہے، مالداری کو حاصل کرنے کی اور فقر سے بچنے کے لیے سارے اسباب اختیار کرتا ہے. بیمار ہو جاتا ہے تو کوئی یہ نہیں کہتا کہ بھائی اللہ پر تقدیر میں جو لکھا ہے وہ ہوگا. کینسر کا پیشنٹ ہے کہ تو مقدر میں لکھا ہوگا، جو ہوگا جب موت ہوگی وہ ہوگی. نا وہ پوری دنیا میں تحقیق کرے گا کہ اس کا کہیں علاج ہے یا نہیں. تو ایسے شخص کو یہ پوچھنے کا کہ آپ کا تقدیر پر ایمان صرف جنت جہنم کے باب میں ہے، باقی دوسری چیزوں میں نہیں. معلوم ہوا کہ تقدیر کا مسئلہ سب کو معلوم ہے، اسی لیے تو لوگ روزی روٹی کے لیے محنت کرتے ہیں، مقدمے میں پھنس جاتے ہیں تو محنت کرتے ہیں، ہر جگہ پر اسباب اختیار کرتے ہیں. اسباب صرف اختیار کہاں نہیں کرتے، دین کے معاملے میں. یہ خامخواہ کی ایک سستی ہے. تقدیر میں جس طرح رزلٹ لکھے ہوئے ہیں اسی طرح اسباب بھی لکھے ہوئے ہیں. ہر بندے کو چاہیے کہ وہ اچھے اسباب اختیار کریں اور محنت کریں اور کوشش کریں. اللہ تعالیٰ شانو ہمیں عمل کی توفیق عطا فرماوے اور اللہ تعالیٰ شانو ہمیں صحیح سمجھ دے. اصل میں عقیدہ ہے کہ تقدیر پر ایمان, کہ وہاں جو لکھا ہے وہی ہوگا, اس لیے کہ اللہ کو پہلے سے معلوم تھا اور اللہ غلطی نہیں کرتا. تو اللہ نے جو کہہ دیا کہ ایسا ہونے والا ہے وہی ہوگا, لیکن بندے کے اختیار سے ہوگا, اللہ کے کمپیل کرنے کی وجہ سے نہیں ہوگا. تو عقیدہ تو یہ ہے. اور جہاں تک اعمال کا تعلق ہے, اسے تقدیر کی طرف سے نہیں دیکھنے کا, اسے ادھر سے دیکھنے کا کہ مجھے اچھے اچھے اسباب اختیار کرنے چاہیے تاکہ اچھے اسباب کے ذریعے میں جنت میں چلا جاؤں, اور برے اسباب سے بچنا چاہیے تاکہ میں جہنم سے بچ جاؤں. اللہ تعالیٰ شانہ ہمیں عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین, وصلی اللہ علی نبینا محمد وعلی آلہ وصحابہ اجمعین.